यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्न। शुरूमा प्रमुख समाचार। रोल्पाको थवाङमा पहिरोमा परि 10 जनाको मृत्यु, 3 जना बेपत्ता। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहद्वारा राजीनामा, नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फिर्ता। खाना पकाउने ग्यासको अनावश्यक मौजदात नगर्न नेपाल आयल निगमको आग्रह। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानको कड़ा विरोध। र 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मक्सिर 16 देखि 29 गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल बारामा अविरल वर्षासँगै गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 10 पुगेको छ। पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठ पुरिन्दा 2 जना घाइते भएका छन्, 3 जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। पहिरोमा परि गम्भीर घाइते भएका 2 जनालाई उपचारका लागि बुटोल लगिएको छ। त्यस्तै बेपत्ता भएका 3 जनाको खोजी कार्य निरन्तर जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। पहिरोमा परि ज्यान गुमाउनेमा 18 वर्षीय शान्तिपुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगर, 80 वर्षीय मनखना पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर र 85 वर्षीय हस्तकला रोका मगर रहेका छन्। त्यस्तै पहिरोमा बगी छिमेकी जिल्ला प्युठानतर्फ पुगेको अवस्थामा मृत फेला पर्नेमा थवाङ 5 का 7 वर्षीय अशोक पुन मगर, 34 वर्षीय महेन्द्र घरती, 66 वर्षीय मणि पुन मगर, 34 वर्षीय विष्णु भन्ने जुन कुमारी पुन मगर र 80 वर्षका बलबहादुर पुन मगर रहेका छन्। पहिरोमा परि 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय संजय घरती मगर घाइते भएका छन्। पहिरोमा परि 9 वर्षीय असीम पुन मगर, 80 वर्षीय अजम्बर पुन मगर र 72 वर्षीय लीलबहादुर पुन मगर बेपत्ता छन्। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले रोल्पाको थवाङ 5 कोटल 12 मा पहिरोमा परि मृत्यु तथा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न तथा जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ। विपद जोखिम कम गर्न, पूर्व सूचना प्रणाली प्रभावकारी बनाउन र तीनै तहका सरकारबीच समन्वय गर्न आग्रह गर्दै वर्षाका कारण जोखिम बढ़ेकाले नदी किनार तथा पहिरोको जोखिम भएको क्षेत्रमा सावधानी अपनाउन समेत विज्ञप्तिमा अपील गरिएको छ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाले प्रदेशसभा सदस्यलाई नयाँ मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट हिजो दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख मियाले संविधानको धारा 168 को उपधारा 2 बमोजिम मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आज बिहान 11 बजेसम्म प्रदेश प्रमुख समक्ष दावी पेश गर्न आग्रह गरिएको छ। गत असार 31 गते नेकपा एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि हिजो विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले बदलिएको राजनीतिक समीकरणपछि आफूले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै 5 महिना लामो विदेश बसाएपछि हिजो स्वदेश फर्कनु भएको छ। गत भदौ 24 गतेको जेएनजी आन्दोलनका क्रममा सख्त घाइते हुनुभएका उहाँ 5 महिना अघि स्वास्थ्य उपचारका लागि सिंगापुर हुँदै हङकङ पुग्नु भएको थियो। स्वास्थ्य उपचार सकेर पूर्व प्रधानमन्त्री देउवा हिजो दिउँसो काठमाडौँ आइपुग्नु भएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कांग्रेसका शीर्ष नेताहरू पुग्नु भएको थियो। नेता देउवाले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उल्लेख गर्नुभयो। पूर्व प्रधानमन्त्री देउवाले कांग्रेस अब केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौंको राजनीतिक संघर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी भएको बताउनुभयो। राष्ट्रिय सभाले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन विभिन्न सुधारका चरणहरूमा कामहरू भइरहेको र करिब 6 महिनामा केही न केही नतिजा आउने आशा गरिएको बताउनुभयो। मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने प्रतिवेदन बुझ्ने लगायतका सबै अधिकार आफैमा राखेका कारण पनि हवाई सुरक्षामा चुनौती खड़ा भएको बताउनुभयो। मन्त्री पौडेलले विधेयक आएपछि जहाज होल्डिङ हुने, समयमा उड़ान नभर्ने, यात्रुका सामान हराउने, टुटफुट हुने जस्ता समस्या समाधान गर्ने र हवाई यातायातलाई अझै बढ़ी भरपर्दो, सुरक्षित र विश्वसनीय बनाउन सहयोग पुग्ने बताउनुभयो। छलफलमा सांसदहरूले हवाई सेवालाई सुरक्षित बनाउने गरी कानून निर्माण गर्नुपर्नेमा जोड़ दिँदै आन्तरिक वायु सेवालाई सुरक्षित, भरपर्दो र गुणस्तरीय तथा जिम्मेवार बनाई हवाई यात्रुको अधिकार संरक्षण हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो। त्यस्तै राष्ट्रिय सभाको हिजोको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले दलितको मौलिक हक कार्यान्वयनका लागि दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा भइसकेको जानकारी गराउनुभयो। सांसदहरूले राखेको प्रश्नको जवाफमा कानून मन्त्री गौतमले सातामा 2 दिन सार्वजनिक विदा दिने व्यवस्थाको पुनरावलोकन गर्ने कुनै कार्य अहिले नभएको स्पष्ट पार्नुभयो। मन्त्री गौतमले सातामा 2 दिन विदा हुने र अन्य दिन बिहान 9 बजे नै कार्यालय खुल्ने भएकाले सेवाग्राहीलाई थप सहजता हुनुका साथै कर्मचारी र श्रमिकको मनोबल, उत्प्रेरणा र कार्य सम्पादनमा सकारात्मक प्रभाव परेको तथा कार्यकुशलता, उत्पादकत्व र सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगेको पनि बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले खाना पकाउने ग्यासको अभाव, महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन, पेट्रोलियम पदार्थको सहज आपूर्ति, ग्यासको सहज उपलब्धता र इन्धनमा लगाइएको कर कटौती तथा जनतालाई तत्काल राहतको अनुभूति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले तनहुँमा हाइड्रो निर्माणका लागि सेती नदीको बहाव परिवर्तन गर्दा त्यस आसपासका स्थानीयको थातथलो र पेसा नै छोड्नुपर्ने अवस्था आएको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 1 गते दिउँसो 1:15 बस्नेछ। सांसदहरूले रासायनिक मलको सट्टा प्रांगारिक मल प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको हिजो बसेको बैठकमा उहाँहरूले किसानहरूले रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्ति कमजोर हुँदै गएको र खाद्यान्न अभाव हुने र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने हुँदा जैविक मलको प्रयोगलाई बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सरकारले आफै प्रांगारिक मल उद्योग सञ्चालन गर्नुपर्ने, सरकारले प्रस्ताव हेरेर नभई किसानको खेतबारीको उत्पादन हेरेर कृषि अनुदान दिनुपर्ने भन्दै सांसदहरूले कृषि प्रधान देशका किसानहरूले मल अभावको समस्याबाट मुक्ति पाउनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरूले जातीय विभेद तथा छुवाछूत समाजको कलंक भएको भन्दै त्यसको अन्त्यका लागि शिक्षा र जनचेतना विस्तार गर्नुपर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा राष्ट्रिय दलित आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धी छलफलमा सांसदहरूले दलित समुदायको गरीबी न्यूनीकरण, शैक्षिक, सामाजिक र आर्थिक विकासलाई केन्द्रमा राखी बजेट निर्माण गर्नुपर्ने बताउनुभयो। परराष्ट्र सचिव अमृत बहादुर राईले नेपाल एक चीन सिद्धान्तप्रति दृढ़ रहेको र नेपाली भूमिलाई चीनको हित विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउनु भएको छ। उहाँले नेपाल चीनबीचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त असल छिमेकीपन पारस्परिक साझेदारी सहकारी समानता र एकअर्काको भावना र संवेदनशीलता प्रतिको सम्मानमा आधारित रहेको बताउनुभयो। नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको 71 वार्षिक उत्सव समारोह तथा 2026 नेपाल चीन मैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्र सचिव राईले वार्षिक उत्सव कूटनीतिक पात्रोको एउटा सिलसिला मात्र नभई चिरस्थायी सम्बन्धको प्रमाण भएको बताउनुभयो। आन्दोलनरत लघु वित्त पीड़ित र सरकार बीच हिजो 7 बुधे सम्झौता भएको छ। लघु वित्त संस्थाका समस्या समाधान समिति गठन गर्न सरकारले सिफारिश गर्ने समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि कार्यक्रम ल्याउने लगायतका विषयमा सहमति भएको हो। सम्झौतासँगै लघु वित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलनले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ। नेपाल आयल निगमले ग्यासको अनावश्यक मौजदात नराख्न सचेत गराएको छ। विज्ञप्ति जारी गरी निगमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी ग्यास राख्ने व्यावसायिक प्रतिष्ठानलाई कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। निगमले गत 31 असारदेखि बजारमा 14.2 किलोको भरि सिलिण्डर बिक्री वितरण भइरहेको र साबिक भन्दा करिब 20% बढ़ी ग्यास आयात र वितरण भइरहे पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज ग्यास नपाएको गुनासो बढ़ेपछि ध्यानाकर्षण भएको जनाएको छ। निगमको द्रुत प्रतिकारी डेस्कमा प्राप्त उजुरी र जानकारीका आधारमा बजार अनुगमन गर्दा कतिपय होटल रेस्टुरेन्ट तथा पार्टी प्यालेस लगायत व्यावसायिक प्रतिष्ठानहरूले आफ्नो आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर मौजदात राखेको पाइएको निगमले उल्लेख गरेको छ। प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाजुराको बढ़ी मालिकामा जनै पूर्णिमाको अवसरमा लाग्ने साउन शुक्ल चतुर्दशीको पूजा तयारी शुरू गरिएको छ। बढ़ी मालिकामा भदौ 11 गते विशेष पूजा लाग्ने भए पनि दर्शनार्थीको भीड़लाई व्यवस्थित बनाउन यस वर्ष 10 दिन अघि नै भदौ 11 गतेदेखि पूजा आराधना शुरू गरिने भएको हो। बाजुराबाट संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
नेपालकै सुप्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बाजुराको बढीमालिका तीर्थयात्रा यस वर्ष भदौ 1 गतेदेखि प्रारम्भ हुने भएको छ। जनै पूर्णिमाको अवसरमा साउन शुक्ल चतुर्दशी अर्थात भदौ 11 गते विशेष पूजा लाग्ने भए पनि दर्शनार्थीको बढ्दो भीड़लाई व्यवस्थित गर्न यस वर्ष निर्धारित समय भन्दा करिब 10 दिन अगावै पूजा आराधना शुरू गर्न लागिएको हो। बढीमालिका मन्दिरका मुख्य पुजारी नेत्र उपाध्याय:
सबै हिन्दूहरूको एउटा आस्थाको धरोहर हो। सबै तीर्थाल भक्तहरूलाई म ल्याउँदाखेरिका जुन छन्नीहरूलाई पनि श्रद्धालु भक्तहरूले आफूले माताको आशीर्वाद सम्झेर लिनुहोला भन्न चाहन्छु।
बढीमालिका तीर्थ यात्रामा हरेक वर्ष हजारौं श्रद्धालु सहभागी हुने गरेका छन्। यस वर्षको यात्रालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई समेत थप मजबुत बनाइने भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहरा:
प्रहरी संयुक्त रूपमा ड्युटी परिचालन हुन्छ हाम्रो, र यसमा नेपाल प्रहरीको तर्फबाट पनि हाम्रो लगभग 20-25 जनाको टोली चाहिँ बढीमालिका क्षेत्र वरपर श्रद्धालु भक्तजनहरूलाई सचेतन गर्ने हिसाब सेक्युरिटीलाई चाहिँ हामीले अझ विशेष प्राथमिकता दिएर बनाएका छौँ।
बाजुरा लगायत डोटी, जुम्ला, कालीकोट जिल्लाका साथै धनगढ़ी उपमहानगरपालिका र विभिन्न स्थानीय तहबाट पेटारो सहितको सरकारी टोली पूजा सामग्री लिएर बढीमालिका प्रस्थान गर्ने परम्परा रहँदै आएको छ। बढीमालिका नगरपालिका नगर उपप्रमुख मालिका भगवतीका रूपमा पूजिँदै आएको बढीमालिका मन्दिरसँग अनेकौं लोककथा, धार्मिक विश्वास र ऐतिहासिक पृष्ठभूमि जोडिएका छन्। यही धार्मिक तथा ऐतिहासिक महत्वका कारण पछिल्ला वर्षमा बढीमालिका पुग्ने तीर्थयात्री तथा पर्यटकको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला:
हामीले तयारी गरिरहेका छौँ, 1 गतेबाटै त्यहाँ पूजा शुरू गर्न भक्तजनहरू आउनुहुन्छ र उहाँहरूलाई छिटो चाटो त्यहाँ पूजा दर्शन गराएर फर्काउने व्यवस्था चाहिँ हामी मिलाउँछौँ।
सत्ययुगमा सतीदेवीको शरीरका अङ्गहरू खसेको किम्बदन्ती रहेको धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम बढीमालिका समुद्री सतहबाट झण्डै 4,214 मिटर उचाइमा अवस्थित छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
सर्वोच्च अदालतमा पत्रकार किशोर श्रेष्ठलाई पदमुक्त गर्न माग गर्दै रिट निवेदन दर्ता गरिएको छ। पत्रकार श्रेष्ठको तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो। रिट निवेदनमा बिना आधार र कारण पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरिएको छ। प्रहरीले बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। ताप्लेजुङ सरकार भएका निकायका प्रतिनिधिले हिजो राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेसँग भेट गरी सड़क विस्तार लगायत जिल्लाका विकास निर्माणका विविध विषयमा ध्यानाकर्षण गराएका छन्। ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापा सहितको प्रतिनिधि मण्डलले सभापति लामिछानेसँग भेट गरी मेची राजमार्ग अन्तर्गत फुङलिङ नगरपालिका 8 खोक्से खोलाबाट सुकेटारसम्मको सड़क सीमा पुनरावलोकनका लागि पहल गरिदिन आग्रह गरेको हो। सड़क डिभिजन कार्यालय इलामले गत जेठ 13 गते मेची राजमार्गको सड़क सीमा अन्तर्गत सड़कको केन्द्रबाट दायाँ बायाँ 15-15 मिटर भित्र रहेका संरचना हटाउन सूचना जारी गरेको थियो। बेनी जोमसोङ कोरोला सड़क आयोजनाले मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू गरेको छ। 28,87,00,000 रूपियाँ लागतमा 2084 असार 24 गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतासहित सड़क निर्माण थालेको आयोजनाका प्रतिनिधि सागर सुविदीले जानकारी दिनुभयो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठान ऐन 2068 अन्तर्गत रिक्त रहेका शिक्षाध्यक्ष रजिस्ट्रार डीन र निर्देशक पदहरूको रिक्त पदपूर्तिका लागि आवेदन प्रक्रिया अघि बढ़ाइएको प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सुरेमान मेन्याङबोले जानकारी दिनुभयो। नेपालगंज उपमहानगरपालिकाले विपन्न असहाय तथा बिमारीसे नागरिकका लागि नगरभित्रका 25 अस्पतालमा 94 निशुल्क शैयाको व्यवस्था गरेको छ। यही भदौ 1 गतेदेखि प्रभावकारी रूपमा सेवा सञ्चालन गर्ने गरी तयारी पूरा गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले बताउनुभयो। शैयासँगै सम्पूर्ण उपचार पनि निशुल्क हुने उहाँले जानकारी दिनुभयो। नगर प्रमुख प्रशान्त विष्टले 10% निशुल्क शैया सम्बन्धी व्यवस्था कागजमा मात्र नभई व्यवहारमै कार्यान्वयन गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिने भन्दै 12,80,000 रूपियाँ ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सिराहा नगरपालिका 7 घर भई हाल ललितपुर महानगरपालिका 5 टीकाथली बस्ने 32 वर्षीय सुशान्त सिंह रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उदयपुरको बेलका नगरपालिकामा कबुलेती वन सम्बन्धी विवाद चर्किएको छ। विगतमा स्थानीयको आन्दोलनपछि रोकिएको निर्णय अहिले सर्वोच्च अदालतको फैसलाबाट फेरि कार्यान्वयनको चरणमा पुगेपछि उदयपुरको बेलका नगरपालिका 3 1,500 घरधुरी पुनः विस्थापनको त्रासमा परेका छन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको यो रिपोर्ट।
उदयपुरको बेलका नगरपालिकामा कबलियती वन सम्बन्धी विवाद पुनः चर्किएको छ। स्थानीय स्तरमा 1500 1600 घर धुरी विस्थापित हुने दावी भइरहेका बेला सर्वोच्च अदालतबाट प्रमाणित नक्साले भने फरक अवस्था देखाएको छ। डिभिजन कार्यालय गाईघाट उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठका अनुसार कबलियत वनका लागि छुट्याइएको 176.23 हेक्टर क्षेत्रमा नक्सा अनुसार करिब 25-30 घर तथा संरचना मात्र देखिन्छन्। यद्यपि डिभिजन वन कार्यालय गाईघाट उदयपुरले अहिलेसम्म स्थलगत नाप जाँच भने गरेको छैन।
घरको हिसाबले घर सर्लक्क काटेर बनाएको छ, धेरै नक्सा अलिकति कटिएरै बनेको छ, अनि भित्र पनि गोठहरू समेत गरेर 25-30 घरधुरी हामीले यहाँ नक्सामा चाहिँ तत्काल यो जीपीएसको गुगल अर्थको सहाराबाट चाहिँ देखिन्छ।
बेलका नगरपालिकामा पुनः कबलियती वन सम्बन्धी विवाद चुलिन थालेसँगै स्थानीयहरूले कबलियती वन खारेजी प्रतिकार समिति गठन गरेका छन्। कबलियती वन खारेजी प्रतिकार समितिका संयोजक टेक बहादुर भट्टराईले 25-30 घर मात्रै प्रभावित हुने कुरा आफूहरूलाई जानकारी भए पनि वर्षौंदेखि भोगचलनको जमिन कबलियत वनका रूपमा दिन आफूहरूलाई स्वीकार्य नभएको बताउनुभयो।
अब यत्रो बस्ती नै सबै विहीन हुन थालेपछि यहाँ आतंक भइरहेछ, त्यसले गर्दा शान्तिपूर्वक ज्ञापन पत्र सिधो कार्यालयलाई, वन कार्यालयलाई, प्रदेश सरकारलाई, अख्तियारलाई, प्रधानमन्त्री कार्यालयलाई ध्यानकर्षण गराउनेवाला छौ।
समितिका सल्लाहकार तथा स्थानीय रणबहादुर खड्काले दशकौंदेखि स्थानीयले भोगचास गर्दै आएको क्षेत्र भएकोले कुनै पनि निर्णय अघि वास्तविक अवस्था अध्ययन र स्थानीयसँग पर्याप्त छलफल हुनुपर्ने बताउनु भयो।
करिब 1000 घर भन्दा माथि 2032 लिएर 45 पूर्णकालीन बसोबास भएको
बेलका नगरपालिकाका नगर प्रमुख अशोक कुमार कार्कीले प्रमाणित नक्सा अनुसार 25-30 घर पूर्ण रूपमा विस्थापित हुने अवस्था देखिए पनि करिब 600 परिवारको भोगचलन तथा खानेपानी मठ मन्दिर संरचना प्रभावित हुन सक्ने बताउनु भयो।
600 घर परिवारहरूको चासबुक गरेका हिजो सरकारले दिएको 30 मिटर विश्व गरेको छ, सब
सबै कुराहरू छन्, त्यसमा दुईटा मन्दिर छन्, दुईटा चर्च छ, यी सबै कुरा परेको अवस्था भएकोले कान्तिपुर जनताको गाँस आसकवासको ह्यान्डल सञ्चालन गर्नुपर्ने भएकाले सम्मानित अदालतले गरेको आदेशलाई सम्मान गर्दै जनताको बसोबासका निमित्त कानुनी लडाई जनताले गर्नेछन्, यसको लागि पालिकाले आफ्नो सहयोग गर्नुपर्छ भन्ने कुरामा बेलाका सफल लाग्यो।
बेलाका नगरपालिकामा यति बेला कब्जियत वन बनाउने विषयमा सर्वोच्चको फैसला कार्यान्वयन र स्थानीयको अधिकार संरक्षण बीच कसरी सन्तुलन कायम गर्ने भन्ने विषय मुख्य चासो बनेको छ। अञ्जनी कुमार, अधिकारी, रेडियो नेपाल, उदयपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानले आपत्ति जनाएको छ। रसियाली राष्ट्रपति पुटिन दुई देशबीच स्वामित्वलाई लिएर विवाद रहेको इत्रुप टापु पुगेपछि जापानले विरोध गरेको हो। कुरिल द्वीपका चार टापु मध्येको विवादित उक्त टापुलाई जापानमा इतोरोफु भनेर चिनिन्छ। जापानी विदेश मन्त्रालयले सो टापु पूर्ण रूपमा जापानको रहेको बताएको छ। दोस्रो विश्वयुद्धपछि रसियाले ती टापुलाई आफूमा मिसाई त्यहाँका 17,000 जापानीलाई लखेटेको थियो। इजरायली सेनाले कार्यवाहीका क्रममा प्यालेस्टाइनी परिवारलाई घर छाड्न निर्देशन दिएको छ। पश्चिम किनाराको कुर्सा गाउँमा इजरायली सैन्य कार्यवाहीका क्रममा त्यहाँका प्यालेस्टाइनी परिवारलाई आफ्नो घर तथा सम्पत्ति छाड्न निर्देशन दिएको बीबीसीले उल्लेख गरेको छ। गाउँका घरमा इजरायली बस्तीका बासिन्दाले घेरा हाली विद्युत र खानेपानी आपूर्ति समेत बन्द गराइदिएका थिए। कुसराका मेयर अब्देल अजिम बादीका अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ भने घर छाड्न बाध्य भएका केही प्यालेस्टाइनीका घरलाई इजरायली सेनाले ब्यारेका रूपमा प्रयोग गरिरहेका छन्। इजरायली सेनाले स्थानीय बासिन्दाको सुरक्षाका लागि कार्यवाही गरिएको जनाएको छ। इरानले हर्मुज जल मार्गमा अमेरिकाको पूर्ण नियन्त्रण कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरूद्ध रहेको र तेहरानले राखेका शर्त पूरा नभएसम्म पूर्ण रूपमा नखोलिने जनाएको छ। लोकतान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमणका कारण 2,000 भन्दा बढ़ीको मृत्यु भएको जनाइएको छ। यसको प्रकोप 3 महिना पहिले घोषणा गरिएको थियो। अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो 3 हप्तामा कम्तीमा 1,000 जनाको मृत्यु भएको जनाएको छ भने भाइरस खतरनाक दरमा फैलिरहेको उल्लेख गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। तनहुँको व्यास नगरपालिकामा बिहिबार मतदातासँगको भेटघाटमा अर्थमन्त्री डाक्टर वाग्लेले सीमित स्रोत साधनका बीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै यस पटकको बजेट वितरणमा न्यायोचित पहल गरिएको जानकारी दिनुभयो। त्यस अवसरमा अर्थमन्त्री डाक्टर वाग्लेले व्यास नगरपालिकाको तुम्सीमा रहेको खानेपानी समस्या समाधान र तटबन्धका विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गरी काम अगाडि बढाउने पनि बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रदेश सरकार र निजी क्षेत्रले समेत विमानस्थलको निर्माण तथा सञ्चालन गर्न सक्ने गरी नागरिक उड्डयन सम्बन्धी कानूनको सुधार गर्न लागि बताउनु भएको छ। धनगढ़ी विमानस्थलको स्तर उन्नति बारे बिहिबार काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा पर्यटन मन्त्री पौडेलले संघीय सरकारको लगानीले मात्रै हवाई सेवा विस्तारको माग पूरा गर्न सक्ने अवस्था नरहेकोले निजी क्षेत्र र प्रदेश सरकारलाई समेत साथमा लिन खोजिएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले विकासको विकेन्द्रीकरणको माध्यमबाट सुदूरपश्चिम लगायत पछाडि परेको क्षेत्रलाई विकासको मूलधारमा ल्याउनु पर्ने बताउनुभयो। कार्यक्रममा संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का, सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सांसदहरू तथा पर्यटन व्यवसायीहरूले धनगढ़ी विमानस्थलको स्तर उन्नति गर्न सके त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा बिहिबारदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको 7 वार्षिक उत्सवको सन्दर्भ पारेर सञ्चालनमा ल्याइएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभयो। बिक्री कक्षको उद्घाटन पछि संचार कर्मी संघको कुराकानीमा मन्त्री यादवले उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। यस्तै कम्पनीले 7 वार्षिक उत्सवको अवसर पाए पारेर बिहिबारदेखि देशका विभिन्न 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति केजी वा प्रति लिटर 5 रुपियाँ छुट पाउने कम्पनीले जनाएको छ।
केशव ढुङ्गाना आर्थिक समाचारका साथमा अब खेल समाचार।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको 125 बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 देखि 29 गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। यसअघि 2081 सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक पटक सर्दै आएको थियो। दशौं खेलकुद कर्णाली प्रदेश हुने यसअघि नै तय भइसकेको छ। 2079 कार्तिक मंगसिरमा भएको 9 राष्ट्रिय खेलकुदको समापनमा 10 राष्ट्रिय खेलकुद 2081 मंगसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो। पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन। त्यसपछि 2081 चैत 23-30 हुने भनिएको थियो। तेस्रो पटक 2082 जेठ 3-10 हुँदै चौथो पटक आगामी फागुन 1-7 चैतका लागि सर्यो। अब मंगसिर 16-29 गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएसँगै निर्धारित समयभित्र तयारी पूरा गर्दै 10 राष्ट्रिय खेलकुदलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्ने जिम्मेवारी आयोजक निकायमाथि आएको छ। एभरेस्ट महिला भलिबल लिग ईडब्ल्यूयूभीको तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोलीका रूपमा सुदूरपश्चिम रोयल वारियर्स थपिएको छ। अब ईडब्ल्यूभीमा 7 टोली प्रतिस्पर्धा गर्नेछन्। लिगले सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोलीका रूपमा औपचारिक घोषणा गरेको हो। नयाँ टोलीको प्रवेशसँगै नेपाली महिला भलिबलको व्यावसायिक लिगको राष्ट्रिय पहुँच अझ विस्तार हुने अपेक्षा गरिएको छ। सुदूरपश्चिम रोयल वायर्सको स्वामित्वमा उमा गौतम भण्डारी, सञ्जीव साई र कुमार भण्डारीसँग रहेको छ। फ्रेन्चाइजले सुदूरपश्चिममा रहेका महिला भलिबल प्रतिभालाई व्यावसायिक मञ्च प्रदान गर्नुका साथै ग्रामीण, दुर्गम तथा अवसरबाट वञ्चित क्षेत्रका खेलाड़ीलाई पहिचान र विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
खेल समाचारका साथमा अजय बम। अब मौसम। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाड़ी र तराई भूभागका थोरै स्थान साथै बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.3 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:27 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। रोल्पाको थवाङमा पहिरोमा परि 10 जनाको मृत्यु, 3 जना बेपत्ता। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहद्वारा राजीनामा, नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फिर्ता। खाना पकाउने ग्यासको अनावश्यक मौजदात नगर्न नेपाल आयल निगमको आग्रह। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानको कड़ा विरोध। र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16-29 गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।